100 देखिएगा, अब इसमें थोड़ी सी तकदीर की भी बात है। वमा कान अली नफ्से ना तू मीना इल्ला बिस्निल्ला, किसी जान के लिए मुमकिन ही नहीं कि वो ईमान ले आए हाँ मगर अल्लाह की इज़्ज़त से। वयजअलुर्रिज्स अलल्लज़ीना ला याकिलून, और वो गंदगी मुसल्लत कर देता इन लोगों पर जो अक्ल से काम नहीं लेते। ये है ततिम्मा, किस बात का? कि नबियों की इतनी तलब इतनी तड़प के बावजूद फिर लोग ईमान क्यों नहीं लाते? सवाल का जवाब है ये, इसलिए कि दिलों में तो गंदगी थी, दिलों में तो उनके दुनिया की गंदगी, बुगस थी, शिर्क था, कुफर था, रस्म और रिवाज थे, बाप दादा के हजारों बुत सजाए हुए थे। तो जिन लोगों के दिलों में कुफर और निफाक की गंदगी होती है, उन पर अल्लाह ताला का फैसला ये है कि वो ईमान नहीं लाएंगे। बात वाज़ है? बारिश को सामने रख लीजिए तो बात समझ आ जाएगी। देखिए, बारिश को अगर कोई शऊर दे दे, बारिश का क्या दिल करता है? कि पूरी दुनिया की गंदगी धुल जाए, यही है ना, साफ हो जाए चीज़ें, फूलों पे बहार आ जाए। अब बारिश फूलों की क्यारी पे पड़ी तो खुशबू निकलेगी ना, और हो सकता है सूखी ज़मीन पे पड़े तो चंद दिन बाद वहाँ से पौधे उग जाएं, लेकिन कूड़े के ढेर पे बारिश पड़ेगी तो क्या होगी? बदबू के भभूके आएंगे। यही बात है इधर, कुछ लोगों के दिल पे वही की बारिश पड़ती है तो जो पहले से उनकी नेकियां थी, क्यारियां थी, फसलें थी, वो और बाहर आ जाती है, खिल जाती हैं, उनकी ऊपर की मिट्टी दूर होती है। दूसरी किस्म के लोग जिन पर बारिश पड़ती है, वो उससे पहले नेकी कर नहीं रहे थे लेकिन अंदर ईमान का बीज था, तो वो वही की बारिश उनके अंदर ईमान का पौधा लगाती है, और फिर छोटी छोटी कोंपलें उगती हैं और एक वक्त आता है कि मजबूत दरख्त बन जाएगा। ये वो लोग हैं जो दीन पे आने से पहले बाहर दीनदार नहीं होते। सब अपने ऊपर लेके सोचें, आप में से कोई इधर आने से पहले भी अल्हम्दुलिल्लाह पूरा नमाजी और बहुत सारी दीन की काम करता था, लेकिन आपको नहीं लग रहा कि वही की इस बारिश ने आपको निखार दिया? हो गया ना, कुछ आप में से खुद ही यहाँ आके करते रहते हैं बातें कि हम तो 5 वक्त के नमाजी भी नहीं थे, अंदर ईमान था, डर आता था, प्यार आता था, लेकिन करते नहीं थे। तो वो उनकी मिसाल दूसरी है कि अंदर ईमान छुपा हुआ था, अब दिल में आ रहे ख्याल और अपने आप को बिखा रहे हैं। लेकिन तीसरी मिसाल अल्लाह ना करे हम में से किसी की हो कि ये कुरान सुने और कह दे कि बस ख़त्म, मुझे तो नहीं चाहिए। और गुनाहों पे शेरो कि आपको इन 11 पारों में गुनाहों पे शेरी दिखी? कोई एक दिन कुरान की कोई आयत चम्मच गुनाहगार की ज़ुबान से कोई एक ऐसी तसल्ली आपने सुनी, कर लो गुनाह कुछ नहीं होता, जाके लड़ो घर से? कभी आप गवाही दे सकते हैं इसकी कि कभी आपको इस प्लेटफॉर्म पे, यहाँ इस क्लास में, इस कोर्स में, इस जगह पे बैठ के ये कहा गया कि चलो ना थोड़ी सी तो मस्ती कर लो, चलो मजबूरी है कर लो, कभी कहा? ये पता है कि ये होंगी लेकिन ये कहना नहीं है, क्योंकि ये अल्लाह के और आपके मामले हैं। तो यही नबियों का पैगाम था, इसी पे अल्लाह ताला हम सबको दावत देते हैं, और हम भी दुआ करेंगे कि अल्लाह ताला हमें भी इसी पे ले आए। अब हिदायत कौन सी जो किताबों से मिलती थी, उसका दरवाज़ा बंद, अब कायनात की हिदायत पे गौर करो। नई किताब पढ़ के अल्लाह मिला तो जाओ फिर कायनात को देखो। आयत 101, कुल इंज़ुरू, आप इनसे कहिए कि देखो, मा ज़ा फिस समावाति वल अर्द, जो कुछ आसमानों और ज़मीन में। नहीं अच्छी लगती ना किताब, छोड़ दो इसको, मुश्किल लगती है छोड़ दो इसको, नज़र कमज़ोर हो रही है छोड़ दो इसको, मोटे हो रहे हो छोड़ दो इसको, तो जाओ फिर घूमो फिरो। तो घूमते फिरने में जाकर अल्लाह की निशानियाँ देख लो। वमा तुग़नील आयात, लेकिन ऐसे लोगों को फिर ये निशानियाँ भी फ़ायदा नहीं देती। वन नुज़ुर, और डरावे भी फ़ायदा नहीं देते। क्यों? अन क़ौमिल ला यूमिनून, वो लोग जो ईमान ही नहीं लाते। क्या बताया गया कि जाओ मौज करो, पिकनिक करो, मस्ती करो, बीच पे जाओ, शॉपिंग पे जाओ, हालांकि वहाँ भी जो कुछ तुम पा रहे हो, दुनिया की जो नेमतें ले रहे हो, वो भी अल्लाह की हैं। लेकिन जिसको किताब हिदायत से फ़ायदा नहीं हुआ, उसको कायनात से भी फ़ायदा नहीं होता। वो दुनिया की नेमतों को लेते हैं लेकिन ये नेमतें उनको फ़ायदा नहीं देती। और इसी तरह यहाँ आयात से मुराद अल्लाह की पकड़ के डरावे भी हैं। ज़िंदगी में आने वाली मुसीबतें, दुख, बीमारियाँ, औलाद की नाफरमानियाँ, बच्चे का मर जाना, अपनी ज़ात पे कोई इल्ज़ाम का लग जाना, हर वक्त कहीं ना कहीं कोई ना कोई चोट तो पड़ती है ना। तो अल्लाह कहते हैं कि ऐसे लोग फिर उन दुखों से भी नहीं समझते कि अल्लाह ने मुझे इस पकड़ में क्यों रखा। ऐसे लोगों का हाल क्या है? आयत 102, फहल यंतज़िरून, तो क्या ये अब मुंतज़िर हैं? الا مثل ایام الذین خلو من قبلہم، اسی طرح کے دنوں کے جیسے کہ ان سے پہلے کے لوگوں پر گزر چکے. یعنی نبی کی ناقدری کی، قرآن کی آیتوں کی تکذیب کی، تو کیا یہ اسی عذاب استحصال کے منتظر ہیں؟ کون سا تھا عذاب استحصال؟ یاد کریں سورۃ الانعام کو، جس میں قوموں کو جڑوں سے ختم کر دیا جاتا تھا، قوم نوح، قوم ہود، قوم صالح، قوم لوط. کیا آپ یہ چاہتے ہیں کہ یہ اللہ کو اتنا ناراض کریں اپنی نافرمانیوں پہ کہ ان پہ ایسا عذاب ہے کہ جس میں ان کی نسلیں ختم ہو جائیں؟ الذین خلو من قبلہم، جو ان سے پہلے گزر گئے. تو کل فانتظروا، تو کہہ دیجئے کہ پس انتظار کرو، انی معکم من المنتظرین، میں بھی تمہارے ساتھ انتظار کرنے والوں میں ہوں. یہ کون سا انتظار ہے؟ یہ دھمکی ہے. نہیں جی، قیامت نہیں ہے. کیا واقعی یہاں نبی کو یہ کہا جا رہا ہے کہ انہیں کو کہ تم بھی انتظار کرو کہ کب تم پہ پکڑ آتی ہے، عذاب آتا ہے، کب بدر میں گرائے جاتے ہو، اور میں بھی ذرا اس کا انتظار کرتا ہوں؟ یہ مراد نہیں ہے. دیکھیں یہ ایک محاورہ بھی ہے، جیسے بہت دکھی دل سے جب کوئی آپ کی بات بار بار کہنے کے باوجود نہ مانے تو آپ کیا کہتے ہیں؟ چلو اب دیکھنا تمہارے ساتھ ہوتا ہے کیا. یہ ہے، اب آگے دیکھو تمہارے ساتھ ہوتا کیا. لاشعوری طور پہ انسان سوچ رہا ہوتا ہے کہ جب کوئی میری بات نہیں مان رہا تو پھر آپ اس کے برے سیکوینسز کو بھگتیں. تو یہاں اصل میں برے کاموں کے سیکوینسز کو بھگتنے کی دھمکی ہے کہ اب تم چھوڑتے ہو نا اس ہدایت کو تو چھوڑو، نبی کو نہیں مانتے تو نہ مانو، اب دیکھو کہ تمہارے ساتھ آگے جا کے ہونے کیا والا ہے. کیا اللہ سے کام ختم ہو گئے؟ کیا اللہ کی اب ضرورت نہیں رہی؟ کیا اللہ کی خدائی سے تم نکل گئے ہو؟ گناہ کرنے تو جاؤ پھر وہاں کرو جہاں تمہیں رب نہ دیکھے. تو گویا کہ یہاں دھمکی دے کے اللہ نے نبیوں اور دین کی دعوت دینے والوں کے معاملے میں اپنی سنت بتا دی. آیت 103 بڑی خوبصورت آیت ہے، ثم ننجی رسلنا، پھر ہم نے نجات دے دی اپنے رسولوں کو، والذین آمنوا، اور ان کے ساتھ ایمان لانے والوں کو. یعنی جھٹلانے والوں کا جھٹلانا رسولوں کو افیکٹ نہیں کر سکا. اللہ حضرت نوح کو جنت میں اس لیے جنت کے درجوں سے محروم نہیں کریں گے کہ آپ کے اوپر صرف 60-70 لوگ ایمان لائے. آپ کہتے ہیں کہ حضرت لوط، اللہ کے اتنے پیارے نبی، ان پر ایک بھی مرد نہیں ایمان لایا تھا، صرف دو عورتیں ایمان لائی تھیں اور وہ ان کی بیٹیاں تھیں. اپنی بیوی نہیں مانی کیونکہ نفس کی اشتہا بہت بڑی ہے. تو کیا وہ حضرت لوط کو جنت میں کہہ دیا جائے گا نہیں لوط جی آپ کو میں اپنے چہرے کا دیدار نہیں کروا سکتا کیونکہ آپ کی دعوت پہ کوئی مانا ہی نہیں؟ سمجھ رہے؟ ان کو تو کچھ نہیں. ثم ننجی الذین، ثم تھوڑی دیر ہی سہی، یہ بھی عربی کا ایک بڑا خوبصورت نقطہ ہے. ادھر ثم ایک ہوتا ہے فا، فوراً، جس کو آپ کہہ سکتے ہیں کلوز فیوچر، اور ثم کیا ہوتا ہے؟ تھوڑا سا دور کا فیوچر، کہ کوئی بات نہیں، 950 سال ہی تھے نا، گزر ہی گئے. نبی نے 13 سال اور 10 سال لگا لیں کر دی، گزر ہی گیا نا. ثم ننجی، آخری انجام دیکھو کس کا اچھا ہوا، رسولنا، ہمارے رسولوں اور ایمان لانے والوں کا. چیزیں اپنے انجام سے پہچانی جاتی ہیں. آپ سارا دن لگا کے کھانا پکائیں یا ایک گھنٹے میں کھانا پکا لیں، کھانے والوں کو کیا چیز دکھے گی؟ کھانا کیسا ہے؟ یہ مرادن اصل انجام ہے. ہم سب اپنی کوششوں کا اینڈ رزلٹ دیکھیں گے نا تو پتہ چلے گا کامیاب ہے کہ نہیں کامیاب. اس لیے اللہ تعالیٰ نے یہاں فیصلہ سنا دیا کہ حق علینا ننجی المؤمنین، ہم نے اپنے اوپر یہ بات حق کر لی ہے کہ ہم اہل ایمان کو نجات دیں گے. میں اس آیت کو پڑھتی ہوں نا جب ادھر، تو یقین کریں کہ ایسے لگتا ہے کہ جیسے ہاتھ ٹھنڈے ہو رہے ہیں. اللہ کے اوپر کوئی بندہ کوئی حق جتلا نہیں سکتا، نہیں جتا سکتے نا، کرو یہ، ڈو اٹ، یو ہیو ٹو ڈو. وہ لم یلد ولم یولد ہے، وہ سمد بے نیاز ہے، وہ خود کہتا ہے اٹس اپون می، میری ذمہ داری ہے کہ میں ایمان والوں کو نجات دوں گا. چاہے وہ ایمان والے کشتی نوح میں بیٹھے، ٹوٹی پھوٹی کشتی میں ان کو نجات دے دی، آگ سے ابراہیم کو نجات دے دی، مچھلی کے پیٹ سے یونس کو نجات دے دی، اور دریا سے بنی اسرائیل کو نجات دے دی. یہ اللہ کے وعدے ہیں. اللہ آخری انجام ایمان والوں کا اچھا کرتا ہے. اور یاد رکھیے کہ ایسے ہی لوگ جو تھے جو اللہ تعالیٰ کی بات کو مانتے تھے وہی بچائے گئے. حضرت لوط علیہ السلام اپنی دو بیٹیوں کو لے کے نکلے تھے، اپنی بیوی بھی پیچھے رہ گئی. امورہ اور سدوم نام کی بستیوں میں سے ایک بندہ بھی اللہ کے عذاب کی پکڑ سے نہیں بچ سکا. तो मेरे और आपके लिए इसमें अमल का नुक्ता फिर क्या हुआ कि अपनी फिक्र करो, सारी दुनिया भी आपके इस काम से नाखुश है ना, तो आप अपनी मौत को याद करो, अपनी कब्र को याद करो कि मेरे साथ कल क्या होगा, मैंने कल अल्लाह के सामने जाना है तो जवाब देना है, तो उस वक़्त मुझे क्या मुंह दिखाना है, तो फिर आप देखेंगे कि हमें सबसे ज़्यादा अपनी फिक्र होगी। फिर हम पीयर प्रेशर का शिकार होकर ये नहीं कह सकते कि अब क्या करें, मजबूरी है, फिर लोगों को भी तो खुश करना है, लोग नाराज़ हो जाएंगे तो क्या होगा वो होगा, करते रहें करते रहें। अब आखिरी आयतें जो 104 से 109 तक चलती हैं, आप देखिए कि इसमें अकीदा तौहीद को रासिख किया जा रहा है, क्योंकि दीन के रास्ते पे जमने वाली चीज़ तौहीद है। जितना अल्लाह से ताल्लुक मजबूत होगा, आप माहौल की मुखालफतों का मुकाबला कर लेंगे, और अंदर की कमी बाहर की कमज़ोरी का ज़रिया बनती है। इसीलिए आयत 104 में कुल या अय्युहन्नास यूनिवर्सल कॉल, इंटरनेशनल कॉल है, ए नबी आप कह दीजिए, सबको कह दें, सिर्फ अरबियों को नहीं, अजमियों को भी कह दें, मुसलमानों को नहीं, काफिरों को भी कह दें, क्या कह दें, इन कुंतुम फी शक के मिन दीनी, अगर तुम्हें मेरे दीन के बारे में कोई शक है, फैसला कुन खिताब है। या आपको सूरत का आगाज याद आ रहा है, रिसाला, ईमान भी रिसाला की बात है। पूरी सूरत में मुझे तो नबी सल्लम का दर्द महसूस होता रहा, कितना लोगों ने उनको सताया, और अल्लाह आखिर में फैसला कुन अंदाज में नबी की ज़ुबान से कहलवा रहे हैं कि कह दो, ये जो तुम मुझ पर दबाव डाल रहे हो ना, कि ज़रा तो अपने अंदर नरमी करूं, ज़रा तो अपना पॉइंट ऑफ व्यू बदल लूं, कुछ तुम्हारे साथ कॉम्प्रोमाइजिंग हो जाऊं, कुछ तो तुम्हारी चीज़ों को एक्सेप्ट कर लूं, तो फिर तुम अपना शक दूर कर लो, फलाअबुदुल्लज़ीना तअबुदूना मिन दूनिल्लाह, तो जान लो कि मैं तो हरगिज नहीं पूछने वाला इनको जिनको तुम पूछते हो अल्लाह के सिवा, मैं नहीं तुम्हारे प्रेशर में आऊँगा, सॉरी। वो कहता ना कि इफ़ यू कैंट बीट देम ज्वाइन देम, ये नहीं होगा। आज लोग ये कहते हैं, चलो लोग तुम्हारी नहीं मानते फिर तुम उनकी मान जाओ, कन्विंस कर नहीं सकते तो कन्विंस हो जाओ। लोग कहते हैं हमने बात बड़े जोर से शुरू की, फिर थोड़ी देर के बाद हम चुप हो गए, मुँह देखने लग गए। कौन चुप होता है, जिसको अपने मौक़िफ़ का यकीन नहीं होता। तो जब हमें खुद यकीन ही नहीं है कि हमें क्या दौलत मिल रही है, और इस्लाम की खूबसूरत दौलत हमारे हाथ में, हमें इसका यकीन नहीं है, तो फिर याद रखे दूसरों को हम नहीं दिला सकते। ठुकी हुई बात इस्तकामत की बात काम करती है। तो कहा अगर तुम नहीं मानते तो मैं तो नहीं मानूंगा, वलाकिन अबुदुल्लाह अल्लज़ी यतवफ्फाकुम, ज़रा हिकमत देखिए, मैं तो बस उसको पूजूंगा जो तुम्हारी रूहें कब्ज करेगा। कोई तुक बनती थी यहाँ हमारी सोच में यतवफ्फाकुम लफ्ज़ की, क्या ये बात ये काफ़ी नहीं थी, वलाकिन अबुदुल्लाह है कि नहीं, तुम जिनको पूछते हो मैं नहीं मानूंगा उनको, मैं तो अल्लाह को पूछूंगा। सवाल पैदा होता है तवफ्फाकुम क्यों कहा, मौत याद दिलाई। आज दुनिया में अल्लाह की नाफरमानियां कर लो, उस वक्त क्या होगा जब फरिश्ते तुम्हारी जान कब्ज करने आएंगे, फिर पीछे चले जाइए फिरौन की मौत को याद करें, तुम भी फिरौन की तरह मौत के फरिश्ते को देख के कहोगे कि इन्नी आमंतु, मैं ईमान ले आया। तो तुम तो जानो मेरा मामला क्या है, वो उमेर तो अनकून मिनल मोमिनीन, मुझे तो हुक्म हुआ है कि मैं ईमान लाने वालों में से हो जाऊँ, मैं मोमिन रहूँगा, तुम जो मर्जी बनो और क्या करूँ। अब यहाँ मिनल मोमिनीन पे बन लगा लीजिए, नबी के ज़रिए हम सबको भी आज इसी चीज़ का हुक्म है, डूज एंड डोंट्स हैं। क्या हुक्म है, मैं मोमिन रहूँ, मैं अल्लाह के हुक्मों को मानूँ, और क्या करूँ, आयत 105 वन अकीम वजहक लिद्दीन हनीफा, दूसरा हुक्म नंबर 2 लगा लीजिए इस आयत के ऊपर, और दूसरा मुझे क्या हुक्म दिया है कि आप अपना रुख सीधा रखिए दीन की तरफ यकसू होकर, यानी अल्लाह ने मुझे हुक्म दिया है मैं फोकस्ड रहूं, यकसू हो जाऊं, मुतवज्जे हो जाऊं इस दीन की तरफ, और किस चीज़ से रोका है इसमें नंबर 3 लगा लीजिए, वला तकूनन मिनल मुशरिकीन, और हरगिज़ ना हूं इन मुशरिकों में से। मुझे तो अल्लाह ने कहा तुम पीयर प्रेशर का शिकार ना होना, फोकस रहो, अल्लाह को अपना मरकज़ बनाओ, वही मकसूद वही मतलूब, उसी से प्यार उसी की बातें। लोग नहीं मानते ना माने, तुम अल्लाह की बातें मानते जाओ और शिर्क ना करना। चौथी बात आयत 106 वला तदु मिन दूनिल्लाहि मा ला यनफउक वला यदुर्रुक, और मत पुकारी अल्लाह के सिवा उसको जो तुम्हें नफ़ा नहीं दे सकते और ना नुकसान दे सकते। हाँ फाइन फाल्ता, फिर अगर बिलफर्ज आपने ऐसा कर भी लिया, फाइन का इज़म मिन अज़्ज़ालिमीन, तो आप तो उस वक़्त ज़ालिमों में से हो जाएंगे। अल्लाह अकबर, नबी का किबला दुरुस्त हो रहा है, क्योंकि नबी के किबले के साथ उम्मत का किबला खुद ब खुद दुरुस्त होगा। मुझे और आपको मुखालफतों के जवाब में क्या करना है, उसका जवाब है। आज हमारे भी सामने वही ख़ानदान है जो नबी के सामने थे, आज हमारे भी सामने वही बिरादरियाँ, रिश्तेदारियाँ, वही ख़ानदान और वही मुल्क और शहर हैं जो अल्लाह के नबी के सामने थे। तो काश दो टोक बात कर दो, मुंह से ना धमकियाँ दिया करो, ये कर दूंगी, ये नहीं करूंगी, बस फोकस्ड हो जाओ। सामने देख रहे हो तो पीछे कुछ दिखता? अब मुझे तो नहीं पता इस वक्त मेरे पीछे दीवार पे क्या हो रहा है, या अगर पीछे कमरे में क्या हो रहा है। जब एक दफ़ा आप गाड़ी चलाने बैठ गए हैं ना ड्राइविंग सीट पे, तो कभी पीछे पलट के नहीं देखते ना। तो हिदायत के सफ़र पे जब चले ना, तो पीछे से ये ना देखा करें कि लोग मुझे अब अच्छा कह रहे हैं कि बुरा कह रहे हैं, धमकियां दे रहे हैं या मेरे खिलाफ बातें कर रहे हैं। ये जो फिर हम लोगों के ओपिनियंस लेते हैं ना, ज़रा चेक तो करूँ मेरे बारे में मेरी दोस्तों का ओपिनियन क्या है, मेरी साथी क्या कहती हैं। तो वो तो यही कहेंगी कि ये तो बड़ी रिजिड हो रही हैं, ये जब भी कुरान पढ़ने जाती हैं ना, ये हमें छोड़ देती हैं, ये तनकीद करती हैं, ये जजमेंटल हो जाती हैं, ये हमें भी दावतें देती हैं। तो इन सारी चीज़ों से बेनियाज, जिस अच्छे ड्राइवर ने जल्दी आगे पहुंचना होता है ना, वो पीछे मुड़ मुड़ के नहीं देखता। आपको अगर यहाँ से बर्मिंघम जाना है तो आप क्या देखते हैं, माइल स्टोन से क्या पढ़ते हैं भाई, कितने मील रह गया, अब इतने रह गया, अब इतने रह गया, किधर मुड़ना है? क्या कभी किसी ड्राइवर को अपने बैग से देखा कि कितना चला गया, मेरे पीछे वाले ठीक आ रहे हैं कि नहीं आ रहे? आप सीधे चलते जाएं, अगर आप सही रास्ते पे जा रहे हैं तो पीछे वाली गाड़ियां भी पीछे से पीछे आती जाएंगी। आयत 107, इसको हाईलाइट करके दिल की तख्तियों पे लिख लें। वहीं यमसस कल्लाह बिदुर्रिन फला काशिफ लहू इल्ला हुवा, और अगर अल्लाह आपको कोई ज़रर पहुंचाए तो कोई नहीं है इसको दूर करने वाला सिवाय अल्लाह ही के। और वहीं युरित कभी खैरन फला रवाद दली फदली ही, और अगर वो इरादा कर ले आपके साथ भलाई का, तो इसके फजल को लौटाने वाला कोई नहीं। युसीब बिही मन यशाउ मिन इबादिही, वो पहुंचाता है इस फजल को अपने बंदों में से जिसे चाहे। वहुवल गफूरुर रहीम, और वो बख्शने वाला और मेहरबान है। अगर ये आयत हमारा अकीदा बन जाए, तो हम कभी लोगों को खुश करने के लिए इस आयत को ना छोड़े। ये आयत पीछे भी गुजरी है, ये आगे भी आएगी, फेवरेट मोस्ट आयतों में से एक आयत है। अमूमन इंसान हिदायत के रास्ते से डी ट्रैक क्यों होता है? लोगों से फ़ायदा लेने की उम्मीद पे और उनकी तरफ से नुकसान पहुंचने के खौफ से। ऐसे ही होता है ना, मेरे बच्चों के रिश्ते कैसे होंगे, मुझे कौन पूछेगा, मैं तनहा रह जाऊंगी। तो अल्लाह कहता है देखो आज फिर ला इलाहा इल्लल्लाह मोहम्मद रसूलुल्लाह फिर पढ़ लो दिल की गहराई से, सारी दुनिया तुम्हें नफ़ा देने की कोशिश में हो, एक लम्हे की खैर नहीं तुम्हें दे सकती अगर अल्लाह ना देना चाहे, और अगर अल्लाह तुम्हें खैर देना चाहे तो तुम्हें कोई रोक नहीं सकता। आप अपने आप को अपने बच्चों के साथ सोचिए। मेरी नज़र में जो मुझे इंसानी रिश्ते समझ आते हैं, सबसे ज़्यादा किसी को खैर देने का अगर कोई हरीस हो सकता है ना, तो वो माँ बाप अपनी औलाद को है। सच के नहीं, इसका ऑपोजिट भी नहीं है, किसी हद तक है भी, बच्चे भी अपने माँ बाप को खैर देने के हरीस होते हैं, बहनें भाइयों को, भाई बहनों को, सब है, शौहर बीवी ससुराल सब है, लेकिन द मोस्ट है ना वो कौन है, माँ और बाप। आप जितने लोग हैं, आप अपनी औलाद के बारे में कोई बुरी बात चाह सकते हैं, सोच सकते हैं, नहीं सोच सकते ना। इसके बावजूद क्या माँ बाप की मौजूदगी में बच्चों को सदमे नहीं पहुँचते? क्या बच्चे चलते चलते गिरते नहीं, चोटें नहीं लगती बच्चों को? कोई बच्चा ऐसा होगा जो ये आप कह सके सारी ज़िंदगी कभी नहीं गिरा और एकदम चलना शुरू हो गया? गिरते हैं, पढ़ते हैं, चलते हैं। तो माँ बाप के सामने बच्चों को चोटें लग जाती हैं, क्योंकि माँ बाप के इख्तियार में उनके फ़ायदे नहीं हैं। वो बात याद आ गई कि किसी जगह लोगों ने पूछा, एक सवाल वैसे खड़ा किया कि अगर अल्लाह ताला तुम्हें थोड़ी देर के लिए तकदीर का कलम दे दे, तो आप क्या लिखना चाहेंगे? अपने ऊपर लेके सोचिए, बल्कि आप भी लिख लें कि अल्लाह ताला आपसे कहे कि एक मिनट के लिए तकदीर का कलम तुम्हारे हाथ में है, तो आप क्या चाहेंगी? तो एक औरत ने कहा कि मैं अपने बच्चों की तकदीर लिखूंगी कि अल्लाह इनको कभी कोई गम ना आए, लेकिन इसके बावजूद गम आते हैं। माँ बाप के हाथों में बच्चों को गम आ जाते हैं, माँ बच्चे का नाखून काटती है तो खून निकल आता है बस दफा। आप क्या कहते हैं, माँ बच्चे का मुंह धोती है तो आंखों में बेचारे के साबुन चले ही जाता है ना, क्योंकि वहीं यमसस अल्लाह बिदुर फला काशिफ लहू। आप खाना काबा का गिलाफ पकड़कर एहराम की हालत में रो रो के अपने बच्चों के लिए दुआएं करें ना कि अल्लाह मेरे बच्चे को कोई तकलीफ ना आए, आनी है तो आएगी, वल्लाह ही आएगी। बस दफ़ा आपको अपने माँ बाप की ज़िंदगी में सिर्फ गम ही मिलते हैं, माँ बाप के बाद खुशियाँ मिलनी शुरू हो जाती हैं। कई बच्चों ने अपने माँ बाप को कभी उनको खुशी ना उनकी देखी ना उनको दिखाया, जो ही बाप फौत हुए अल्लाह ने औलादों को नेमतें देनी शुरू कर दी। हमारे अपने घरों में ऐसी मिसालें मौजूद हैं, बच्चे इतने छोटे छोटे, किसी का बाप मर गया, किसी की माँ, ये हम सब की कहानी है। आज हम देखते हैं कि उनके बच्चे ज़्यादा सेटल डाउन है उन की नस्बत जिनके बाप जो मौजूद हैं और उनके बच्चे भी बेचारे स्ट्रगलिंग फेज में। तो ये अकीदा बना है, ये अकीदा बंदे को इतना मजबूत कर देता है। अल्लाह देना चाहे तो देगा और अल्लाह ना देना चाहे ना तो कोई रोक भी नहीं सकता। आपको ईमान की हद तक होना चाहिए, ये खैर मुझे मिलनी है, मिल के रहेगी आसान। देखिए ये हर वक्त जो खौफ सा ना हैसल, ये चीज़ हाथ से ना छिन जाए, ये घर ना चला जाए कहीं, ये मुझसे कोई छीन ना ले, सुकून इत्मीनान मेरी है तो कोई नहीं लेगा। सिर्फ एक खाना खुलता है ना दावत का शादी की, कभी अपने मुल्कों में सोचिए तो लोग इस तरह टूट पड़ते हैं। क्यों टूटते हैं, कि मैं पहले ले लूँ, कबाब ख़त्म ना हो जाएं, बोटियाँ ख़त्म ना हो जाएं। आपको ईमान है ना कि अल्लाह आप देना चाहता है आपको, नहीं रुके। बाद जब आप जल्दी में जाके ले आते बाद में पता चलता है कोई ख़ास आइटम तो आई बाद में थी, आपने हैसल में ले ली ना। यकीन करें अपने दिल को पूछें, आज 11 पारे पूरे होने पे अल्लाह ताला आपको इस नुक्ते पे पूछ रहा है कि तुम बताओ क्या तुम्हारे दिल को इसका यकीन है। और यही है इत्मीनान। मोमिन क्यों मुतमईन रहते हैं, मिल गई तो ठीक है, इट्स गुड, इंजॉय करेंगे, नहीं मिली इससे बेहतर मिलेगी। हर दिन कोई चोट पड़ती है दिल पे, आपके भी पड़ती होगी, हम सब पे पड़ती है, हम सब इंसान हैं। लेकिन मैं इस बात पे मौत की तरह यकीन रखती हूँ कि जिस तरह मौत का आना बरहक है, इसी तरह मेरा ईमान है कि अल्लाह मेरे हाथ से अगर कोई चीज़ छीनता है, कोई चीज़ छूटती है, उससे अच्छी आती है। कभी कोई चीज़ छूटे यही कहा कि पता नहीं अल्लाह ने इसे अच्छी क्या दिखानी है। और यही बात अल्लाह के नबी की हदीस की दुआ है, अल्लाहुम्मा ला मानी अली मा अतैत वला मोती अली मा मनात वला यनफउ ज़ल जद्दी मिन कल जत। ए अल्लाह कोई रोक नहीं सकता उस चीज़ को जो तू देना चाहे, और कोई दे नहीं सकता जो तू ना देना चाहे, और माल दौलत इज्जत शोहरत वाले को उसकी ये चीज़ें फ़ायदा ही नहीं दे सकती जब तेरा इरादा ना हो। अपने अंदर सुकून लाए, जो रिश्ते होने हैं वो होंगे अपने वक्त पे, जो जॉब मिलनी है मर्दों को मिलेगी इंशाल्लाह, जो आपके काम अल्लाह ने करने हैं वो हो के रहेंगे। हम अक्सर परेशान क्यों होते हैं, किसी की बददुआ लग गई, ये बददुआएं देती है ना तो बस अब देखना मेरे साथ ये होगा, किसी की आह लग गई, किसी की नज़र लग गई, और देखिए पीछे सफ़र हिदायत से उतरने का है। हम अमूमन हिदायत से दूर लोगों के खौफ से होते हैं कि लोग नाराज़ होंगे, वरना अगर ऐसा होता तो आप देखिए फिर दीन वालों को तो कभी खैर ही ना मिलती। अल्लाह कहते हैं तुम यकीन रखो। इसी तरह का एक मज़मून हम आगे भी पढ़ेंगे, नॉन मुस्लिम एक है उसका कॉल है कि इस अकीदे ने, यानी ये अकीदा जो है कि अल्लाह ने मुझे कुछ देना है तो कोई रोक नहीं सकता और नहीं देना तो नहीं देना, मुसलमानों को इतना जुरतमंद कर दिया है कि ये मैदान जंग में जाके मौत से लड़ना भी नागवार नहीं समझते। मैदान जंग में कूद पड़ते थे, कभी आप सहाबा के वाक़यात तो पढ़ के देखें इस आयत के बारे में, किस तरह वो टूट पड़ते हैं। कहते हैं ना कि दश्त दश्त सहरा भी ना छोड़े हमने, कि बहरे जुल्मात में दौड़ा दिए घोड़े हमने। ईमान की हद तक उनको यकीन था अल्लाह ने ये देना है तो मिल के रहेगा, तुम सारी दुनिया ले मेरे खिलाफ हो जाओ, सारी खुदाई मेरे खिलाफ हो जाए, जब मेरा रब मुझे वो चीज़ देगा वो देगा। कई दफ़ा आप जाते होंगे किसी आयल में सिर्फ एक चीज़ पड़ी होती है आखिर की जो आप लेने जाते हैं वो मिल जाती है, और कभी आप जाते हैं बहुत सारी होती हैं आप कहते हैं फिर ले लूँगी, दो ही दिन बाद जाते हैं तो कोई भी नहीं होती। ईमान बनाए, अपने आप को मुतमईन करें, मेरी चीज़ कोई नहीं ले सकता और ये तकदीर है बंदे की, फिर आप देखिएगा आपकी ज़िंदगी में कितना खुशी आएगी। आप अल्लाह का काम करें, अल्लाह की माने, अल्लाह आपकी मानेगा। आप अपनी मनवाना चाहते हैं, अल्लाह कहता चलो फिर जॉब ने काम भी खुद करो। अल्लाह ताला हमारा अकीदा खोल दे। آخری آیتیں، قل یا ایھا الناس، آیت 108 اور 109، کہہ دیجئے کہ اے لوگو. آپ نوٹ کر رہے ہیں ہر آیت یا ایھا الناس، اے لوگو. کتنا تڑپتا ہے بندہ مومن کہ اس کتاب کو الناس تک پہنچانے کی ذمہ داری پوری کرتی ہوں کہ نہیں، اپنی ہمسایوں تک ہی کم از کم پہنچا دیں، اپنے کولیگس تک کی اس دعوت کو پہنچا دیں. کیا؟ قد جاکم الحق من ربکم، اے لوگو آ گیا تمہارے پاس حق تمہارے رب کی طرف سے. اب تو سب کھل گیا سامنے، مینیفیسٹ ٹروتھ. فمن اہتدا فانما یہتدی لنفسی، اب جو کوئی ہدایت پائے گا وہ اپنے ہی بھلے کو ہدایت پائے گا، اسی کو فائدہ، اسی کی آنکھ بس سنورے گی، اسی کے ماں باپ کی قبر ٹھنڈی ہوگی، اسی کا صدقہ جاریہ ہوگا، اسی کا نام اعمال سنورے گا، اللہ کی رحمت اس کو ملے گی، اور اگر نہیں تو نخرے نہ کرو. ومن ضل فانما یضل علیہا، اور جو کوئی بھٹک گیا، چھوڑ دیا اس کو، اس راستے سے ڈی ٹریک ہوا، تو وہ تو پھر اپنی جان پر ہی اس کا وبال بھگتے گا. وما انا علیکم بوکیل، اور اب میں تمہارا ذمہ دار نہیں ہوں. یہ آخری جملے ہیں جو نبی کی زبان سے کہلوائے جا رہے ہیں. اب میں نہیں تمہیں روکوں گا، اب میں نہیں بلاؤں گا تمہیں. کبھی ایسا نہیں ہوتا؟ آپ بھی سوچ لیتے ہیں دل میں، اب میں نے نہیں کہنا، اب اللہ کے حوالے، اللہ کے سپرد. اور آپ دیکھتے ہیں جس کو آپ اللہ کے سپرد کرتے ہیں پھر اللہ واقعی اس کو کافی ہو جاتا ہے. میں کوئی داروغہ نہیں، بس مجھے جو کہنا تھا میں اپنے دل کو سمجھا لوں گا. یہی ہے نا کہ دل کی زمین سے تمہیں نکال کر باہر رکھ دوں گا. میں نے آپ کو پہلے بھی ایک کہانی سنائی تھی کہ ایک شخص تھا، اس کے پاس ایک شخص آیا، کہنے لگا کہ یہ سونے کے کچھ زیورات ہیں، میرے اوپر کوئی مشکل پڑ گئی ہے، یہ لے لیں اور مجھے کچھ پیسہ ادھار دے دیں. سنار کو دے دیا، ایک بار تو واپس نہیں ملے گا، اور رشتہ داروں میں ایسا اکثر ہو جاتا ہے، کرنا بھی چاہیے، کوئی بری بات نہیں ہے، یہ بھی نیکی ہے. خیر اس نے کہا یہ مجبور ہے، اس نے وہ سونا وزن کر کے حساب کر کے اس کو پیسے دے دیے اور اس سونے کو تجوری میں رکھ لیا. کہہ گیا میں دو ماہ بعد آؤں گا، جب بھی آؤں گا اس کو حفاظت سے رکھ لیا، کوئی بات نہیں، میرے پاس پیسے پڑے ہیں، اس کو کام آ جائیں گے. دو ماہ گزر گئے، تین گزر گئے، وہ بندہ ہی نہیں آیا. کہنے لگا پتہ نہیں کسی مجبوری میں ہوگا. کوئی بات نہیں، پڑا رہے، مجھے کیا چاہیے. اللہ کا حکم ایسا ہوا کہ اس بندے کو جس کے پاس سونا رکھوایا تھا اس کو پیسوں کی ضرورت پڑ گئی. کہنے لگا ٹھیک ہے، میں جس سے تو وہ لے گیا ہوا ہے نا، تو میں پابند تو نہیں ہوں، میں اس کو بیچ دیتا ہوں تو پیسے لے لیتا ہوں. سنار کے پاس گیا وہ زیور لے کے کہ بھائی یہ پیسے. اس نے جب دیکھا کہنے لگا یہ تو سونا ہی نہیں ہے، یہ تو تمہیں کوئی نقلی زیور دے گیا. اب کیا ہوتا؟ ایک صورت ہے روئے دھوئے تڑپے بے چین دس اینڈ دیٹ، اور دوسری صورت کیا؟ اس نے کیا کیا؟ بس ایک کام کیا، ان زیورات کو اندر تجوری سے نکال کر باہر شیشے کی الماری میں رکھ دیا. بات سمجھے؟ یہ میں نے ایک آج کی بات میں بات بتائی تھی کہ کچھ لوگوں کو آپ اپنے دل کے اندر رکھتے ہیں، آپ ان سے بڑی لمبی چوڑی امیدیں ہوتی ہیں، آپ کو اپنے بچوں سے بھی ہوتی ہیں، یہ کچھ کرے گا تو بہت بڑا بنے گا. اب آپ دن رات ان کے لیے تڑپتے ہیں، بے چین ہیں، ان کو دین کی دعوت دیتے ہیں، کرتے ہیں، ایک خاص وقت تک آپ کو لگتا ہے کہ وہ نہیں کرتا، بچے آپ کے ایون، تو آپ نہیں محسوس کرتے کہ چھوڑو یہ نہیں اس کرے گا، نہیں اس نے نہیں بننا یہ ڈاکٹر، کچھ نہیں. آپ بس کریں کیا، اس بندے کو اپنے دل سے نکال کے نا باہر ہائے بائے پہ رکھ دیں، دل سے محبت نکالتے ہیں اس کی، ورنہ آپ تڑپیں گے، روئیں گے. اللہ بھی ایک خاص حد تک مجھے آپ کو بلاتا ہے. اب آپ صاحب کو بھول کے صرف اس چار دیواری کے اندر والوں پہ آ جائیں، لکھیے ذرا اپنے اوپر، ہر ایک اپنا نام لے. اب کوئی حجت رہ گئی ہمارے اندر ہیلو حجت کی؟ اللہ ایک خاص حد تک مجھے اور آپ کو اس کلاس میں بیٹھنے اور اس سے فائدہ اٹھانے کا موقع دے گا. مت سوچئے کہ ہم سیکیور ہو گئے ہیں، ابھی آدھا راستہ بھی نہیں ہوا، منزل تو بڑی دور ہے. 200 میل کا سفر تھا، 100 میل سے بھی بھٹک گیا تو بھٹکیں گے، ابھی بھی اللہ کے کسی عطاب کا شکار ہو سکتے ہیں ہم لوگ. وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيْهَا، اور جو بھٹکے گا اس کا وبال اپنی جان پہ پڑے گا. فرق کیا پڑے گا؟ آپ کی کرسی پہ کوئی اور آ جائے گا. اور آپ نے بھی دیکھا ہی ہے نا جب سے یہ کورس شروع ہوا ہے، الحمدللہ کرسیاں نہیں خالی ہوئیں. ایک میٹنگ تھی صبح کسی اور شہر میں، تو ان سے بات ہو رہی تھی کورس کی، ماشاءاللہ 26ویں پارے پہ پہنچ گئے ہیں، پچھلے رمضان کے بعد شروع ہوا تھا. تو میرا ان سے یہی سوال تھا کہ یہ بتائیے کہ جو لوگ کورس کے شروع میں تھے اب تک ہیں، اور رمضان پہ وہ پورا بھی ہو رہا ہے، تو انہوں نے کہا کہ الحمدللہ ایک دو گئے ہیں مجبوریوں میں، کچھ بچیوں کی شادیاں ہو گئیں، کوئی ادھر ادھر، لیکن ان کی جگہ نئے بھی آ گئے. کہتی ابھی ایک لڑکی 22ویں پارے پہ آئی ہے، تو کبھی کوئی کرسی خالی نہیں رہتی. آج واللہ ہی میں اکڑوں گی نا, میں یہ کرسی چھوڑ کے پاؤں پٹکتی اتروں گی, آپ کو اس سے اچھا استاد ملے گا, نقصان میرا ہوگا. میں کسی گرج میں جاتی ہوں کہ چھوڑو جی آپ میں سے مجھے فلاں ایک نے مجھے کوئی بات کہہ دی مجھے غصہ آ گیا, میں کہتی ہوں سب سے نہیں بولتی, اس کا گرج مجھے نقصان دے دے گا, اس کا کچھ نہیں جائے گا. تو یاد رکھیے اکڑنا نہیں, روز رویا کریں راتوں کو تنہائی میں کہ ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وما انا علیکم بوکیل. نبی بھی اور استاد بھی کبھی ساری زندگی نہیں رہتے, جیسے ہمارے ماں باپ ساری زندگی نہیں رہتے. کبھی آج صبح آج کل آپ کی ماں یا باپ نے آپ کو اٹھایا فجر پہ؟ ہیں ہی نہیں بیچارے پاس, ہیں دنیا میں تو پاس نہیں ہے. ایک وقت ہوتا ہے تڑپنے والوں کا جو ہمارے لیے تڑپتے ہیں. ایک بچے کی بات یاد آتی ہے کہ ڈانٹ پڑتی تھی باپ سے کہ گھر میں دیر سے کیوں آئے ہو. کہتے ہیں کبھی دوستوں میں شوق ہوتا ہے, پہلے دور میں یہ انجوائمنٹ ہوتی تھی, باہر چلے گئے بوتل پینے لگ گئے پان کھا لیا, تو جوتی ہاتھ میں پکڑ کے پیچھے سے گارڈن کے راستے سے گھر میں آتے تھے کہ ابا جی کی آنکھ نہ کھل جائے. اور پھر ایک دن بات کرتے ہوئے وہ واللہ ہی رو رہے تھے کہ اب تو آئیں نہ, تو نہ ماں ہے نہ باپ ہے اس گھر میں جو پوچھے کہ بیٹا گئے کدھر تھے. تو کبھی بھی کوئی نہیں رہے گا ہمارے لیے تڑپنے والا, یہ آپ کو اور مجھے خود اپنے پاؤں پہ کھڑا ہونا گا. ہمارے والد کہتے تھے درخت اپنی ہی جڑوں پہ کھڑا ہوتا ہے, باہر کے سہارے درختوں کو کبھی ہرا بھرا نہیں کرتے. آپ ایک چھڑی باندھ دیں ایک اسٹک لگا دیں, کھڑا تو رہے گا لیکن ہرا بھرا نہیں رہے گا, اندر سے جڑیں کٹی ہوئی ہے. تو اگر میرا اپنا دل اگر اس کتاب کے ساتھ ابھی نہیں آیا نا, تو ٹھمنے نہیں سہارے دیں گے, ہم کسی کے کہنے پہ کام کریں گے دوسرا چھوڑ دیں گے. اپنے آپ کو ہر اس چیز پہ جمانا ہے کہ جو میرے اپنے فائدے کی ہے. اور آپ دیکھیں گے ایک ڈوری آپ نے سننے کی لگائی, دوسری ڈوری لکھنے کی, تیسری ترجمہ یاد کرنے کی, چوتھی ٹیسٹ دینے کی, پانچویں, یہ ڈوریاں آپ کو باندھ دیں گی. آپ اگر ریلیکس ہو گئے ہیں, یعنی کل میں نے ایسی کچھ لوگوں سے پوچھا کہ آپ کے کوئی ٹیسٹ تو نہیں مس ہوئے ہوئے, کیونکہ مجھے خطرہ ہوتا ہے کہ اگر آپ میں سے کوئی سیریس نہیں رہا, ترجمہ نہیں یاد کرتا, تو آہستہ آہستہ اس کی گرپ کورٹ سے لوز ہو جائے گی. تو ہر ایک خاص طور پہ یہ ینگ گروپ اپنے آپ سے پوچھے کہاں بیٹھے ہوتے آج آپ, دنیا کی بڑی سے بڑی یونیورسٹی میں بھی اس وقت بیٹھے ہوتے ہیں نا, تو آپ کو فرشتوں کی دعائیں نہیں تھی مل رہی ہونی, اور مچھلیاں آپ کے لیے دعائیں نہیں تھی کر رہی, اور چونٹیاں آپ کے لیے دعائیں نہیں کر رہی تھی. بخاری کی روایت ہے اور موت کی طرح یقین ہے کہ سچی بات ہے کہ جو علم کے راستے میں نکلتا ہے سارے سمندروں کی مچھلیاں سارے فضاؤں کے پرندے اس کے لیے بخشش کی دعا کر رہی ہوتی ہیں. کیوں برکت ملتی ہے یہاں سے؟ ڈاکٹروں کے پاس وہ صحت نہیں ہے جو اللہ کی کتاب سے ملتی ہے, دعائیں ملتی ہیں. تو اللہ نے ساتھ کہہ دیا کہ ان کو چھوڑ دو, ان سے فکر نہ کرو. آپ کیا کریں؟ آخری آیت ہے وَتَّبِمَا يُوحَ إِلَيْكَ, اور اے نبی آپ پیروی کرتے جائیے اس کی جو آپ کی طرف وحی کیا جا رہا ہے, آپ نہ چھوڑیں یہ کام. مجھے لگا یہ بات اللہ نے مجھے کہہ دی, کہ دوسروں کو تو بڑی باتیں کرتے ہیں, یہ نہ ہو کہ آپ ہی ڈھیلے ہو جائیں, آپ کی زندگی کے اب کوئی اور ہی مشغلے ہو جائیں, کوئی ایسی اللہ نعمت دے دے کہ جس میں کھو کے آپ اس قرآن کو چھوڑ دیں. اور اللہ سے پورے یقین سے یہ دعا مانگا کرے کہ اللہ وہ نعمت دینا جس کے ساتھ تیرے دین کی نعمت رہے, کوئی ایسی نعمت جو مجھے اس دین کے کام سے روکے مجھے نہیں چاہیے, تو رکھ مجھے نہیں چاہیے, مجھے تو تیرا دین کا کام چاہیے. وہ تبھی تباہ چاہیے ما یوحا, جو وحی کی جاتی ہے آپ کی, اور ان کے حال پہ وصبر صبر کیجیے. حتی یحکم اللہ, یہاں تک کہ اللہ فیصلہ کر دے. وہو خیر الحاکمین, اور یقیناً وہ بہترین فیصلہ کرنے والا. اللہ کے نبی کو اس میں خبر دی گئی ہے کہ آپ کے بڑے قریبی رشتہ دار ڈیڑھ سال بعد بدر کے کنویں میں گرا دیے جائیں گے, آپ صبر کیجیے. یہ فیصلے ہوئے تھے نبی پہ. آپ نے تو اس کو قرآن کی آیتوں میں پڑھا نا, اگر آپ اللہ کے نبی کی زندگی اور آپ کے دل کے ناطے سے پڑھتے تو میں اپنے ذہن سے ایسے سوچ رہی تھی بتاتے ہوئے کہ اللہ کے نبی رو ہی پڑے ہوں گے. یہ جو یحکم اللہ کی خبر تھی نا, یہ ان مشرک رشتہ داروں کی موت کی خبر تھی جو بدر میں مارے جانے تھے. آپ کو تو اللہ ہجرت کرا کے مدینہ لے جا رہا ہے سورہ یونس کے بعد, لیکن ان کی خیر منائیں کہ جنہوں نے اس کے بعد پھر ناقدری کا ببال چکھنا. اور اللہ نے کسی ایک بندے کو جس کو بدر میں مروایا ایسا نہیں تھا کہ اس کے دل میں ایمان ہو, کیونکہ وہ خیر الحاکمین, اللہ کبھی کسی خیر والے بندے کو آگ میں نہیں ڈالے گا, یہ اللہ کا وعدہ ہے. تو یہ تھی سورہ یونس, بہت اداس کرنے والی. صبح سے دل ایسے اداس تھا میرا, اللہ کے نبی کو میں فیل کر رہی تھی کہ اللہ آپ کے نبی کے دل پہ کیا گزرتا ہوگا. ہم تو سچی بات ہے دنیا دار لوگ ہیں, بس اس میں سے چار گھنٹے نکال کے آ کے بیٹھ جاتے ہیں ادھر, फिर बाकी वक्तों में दुनिया ही की फिक्रें लगी होती हैं। नबी का तो मिशन ही ये था, इन्नी दाउतुम लैलम व नहारा, सुबह शाम। उनको कितना दुख होता होगा। अल्लाह के नबी ने फरमाया कि लोगों, अगर तुम्हें पता चल जाए कि जो कल होने वाला है, जो मुझे पता है, जो मुझे दिख रहा है, तुम्हें पता लग जाए, तो इस दुनिया में तुम्हारी रही सही कशिश सब ख़त्म हो जाए, तुम बिस्तरों से लज्जत उठाना छोड़ दो। तो ये है वो तब्दीली जो कुरान दिलों में लाता है। कल भी किसी की गवाही आप लोगों में से थी, बातें हम कर रहे थे रात को, कि सब चीज़ें बेमानी लगती जा रही हैं अब तो। अलामत क़यामत कब कोर्स के उसके फीडबैक में ये बात हुई थी कि इतना कुछ सुन के तो अब दिल करता है कि बस ज़िंदगी बिल्कुल ऐसी हो जाए कि जैसी अल्लाह चाहता है। और ये खामोश उदासी दिल में आती है ना, तो फ़बिज़ालिक फ़लयफ़रहु, फिर वो खुशियाँ आती हैं। ये दिल में जो मरगूले बने हुए ना हमारे मखलूत, ये भी डाल दो, वो भी डाल दो, वो भी डाल दो, सबको घोल के एक स्मूदी बना लो, ये स्मूदी नहीं है। दिल दिन व दिन खाली होगा दुनिया से तो आखिरत की जगह बनेगी। और अल्लाह ताला हमारे दिलों को बदल दे।
I'll try not to cry because I feel really emotional right now. Lekin, obviously, Ayatollah Samaki is so heavy. It's so heavy on the heart because you don't want to be one of those who are guided and then led astray. And it could be anything that could lead you astray. And I think the reason that I can make so many excuses, नहीं तबियत खराब थी और मुझे इस चीज़ ने रोका, मुझे उस चीज़ ने रोका, but it's my sins. And even if they're not apparent to me, I know that they stop me and I really have to focus on that. And मेरे दिमाग में एक quote आ रहा था कि if you have got Allah, what have you lost? And if you have lost Allah, what have you got? And that's something I really I was reflecting on the whole sabak, that we really have to reflect on ourselves, really have to fix ourselves, because everything's there and we've been told so clearly that there is no other way. You either go this way, you go that way, and now we're here, we have to go, like we have to decide where to go.
سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك. السلام عليكم.
وما كان لنفس أن تؤمن إلا بإذن الله ويجعل الرجس على الذين لا يعقلون قل انظروا ماذا في السماوات والأرض وما تغني الآيات والنذر عن قوم لا يؤمنون فهل ينتظرون إلا مثل أيام الذين خلوا من قبلهم قل فانتظروا إني معكم من المنتظرين ثم ننجي رسلنا والذين آمنوا كذلك حقا علينا ننجي المؤمنين قل يا أيها الناس إن كنتم في شك من ديني فلا أعبد الذين تعبدون من دون الله فلا أعبد الذين تعبدون من دون الله ولكن أعبد الله الذي يتوفاكم وأمرت أن أكون من المؤمنين وأن أقم وجهك للدين حنيفا ولا تكونن من المشركين ولا تدع من دون الله ما لا ينفعك ولا يضرك فإن فعلت فإنك إذا من الظالمين وإن يمسسك الله بضر فلا كاشف له إلا هو وإن يردك بخير فلا راد لفضله يصيب به من يشاء من عباده وهو الغفور الرحيم قل يا أيها الناس الناس قد جاءكم الحق من ربكم فمن اهتدى فإنما يهتدي لنفسه ومن ضل فإنما يضل عليها وما أنا عليكم بوكيل واتبع ما يوحى إليك واصبر حتى يحكم الله وهو خير الحاكمين.